तपाईं उज्यालो रेडियो नेटवर्क सुन्दै हुनुहुन्छ। अब सुरु हुन्छ कार्यक्रम देश परदेश। नमस्कार, कार्यक्रम देश परदेशमा सञ्जिता देवकोटा र मिलन तिमिल सिन्हाको स्वागत छ। देश परदेश कार्यक्रम हरेक मंगलबार यसै समयमा उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो मोबाइल एप्लिकेशन, उज्यालो अनलाइन र फेसबुक लाइभबाट एकसाथ प्रसारण हुन्छ र यसको पुनः प्रसारण बुधबार बेलुकी 5:20 सुन्न सकिन्छ।
देश तथा विदेशमा पाइने काम, कमाई, काम गर्दाका सजिला अप्ठ्यारा जस्ता विभिन्न विषयहरू समेटिने कार्यक्रम देश परदेशमा आज हामी परदेशी र परिवारका मनको कुरा गर्छौं। धन कमाउन आफ्नासँग छुट्टिने मन कसलाई हुन्छ र तर बाध्यता र धनको आशले परदेश धकेलेपछि कतिपय परदेशी र परिवारका सदस्य मनको रोगी भएका छन्।
परदेशीका श्रीमती र आमाहरूको रात पीर र चिन्तामा बित्छ, त्यस्तै पीरमा दिन र रात जान्छ विदेशमा कमाउन गएका श्रमिकको पनि। कति परदेशी मानसिक सन्तुलन गुमेको अवस्थामा घर फर्कन्छन् भने उनीहरूलाई पर्खी बस्नेको अवस्था पनि सन्तुलित हुँदैन। मनमा गुम्सिएको पीड़ाले मानसिक रोग निम्त्याउँछ। मनमुटु जोड़िएका मान्छे टाढा हुँदा मनमा परेको पीरको गाँठो न त आफै फुकाउन सक्छन् न त फुकाइदिने मानिस पाइन्छ। त्यसैले आज हामी परदेशी र परिवारको मनमा पर्ने गाँठो खुकुल्याउन नपाएर बढ्दै गएको मानसिक समस्याको गाँठो फुकाउने उपायहरू प्रस्तुत गर्छौं।
आज हामीसित छन्
मनोपरामर्शपछि मानसिक समस्यालाई जितेका दुई परदेशीका परिवारको अनुभव।
जब तपाईँलाई गर्दा गर्दै पनि गरेन भनेर चाहिँ जब तपाईँलाई पीड़ा दिन्छ त्यसपछि मान्छेको मानसिक सन्तुलन नै ठिक हुँदैन कि।
मेरै मात्रै भाग्य रहेनछ, सबै दिदीबहिनी यस्तै रहेछन् भन्ने जस्तो हुन्छ होइन। मनका कुरा खोल्नु भयो भन्नु भयो, मन पनि अलिक बलिलो गरियो अनि हिँडिरहेछौ डुलिरहेछौ, अब के गर्नु होइन।
परदेशी र उनीहरूका परिवारलाई मनोपरामर्श किन आवश्यक छ भन्ने विषयमा वरिष्ठ चिकित्सा मनोविज्ञ डाक्टर कपिल देव उपाध्यायसँगको कुराकानी।
उनीहरू परिवार विदेश जानुभन्दा पहिले पनि केही मनोपरामर्श भएर जानु जाति हुन्छ र गइसकेपछि पनि अब यो मनोपरामर्शकोलाई सहज गराउन सकिन्छ। धेरै शारीरिक रोगहरू वास्तवमा यो साइकोलोजिकल प्रब्लमबाट निस्किन्छन् भन्ने चाहिँ छ।
अनि वैदेशिक रोजगारीबाट फर्किएका व्यक्ति र परिवारका लागि सरकारले सञ्चालन गर्ने भनेको मनोपरामर्श कार्यक्रमको अवस्था के छ त भन्ने विषयमा वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठसित कुराकानी गर्नेछौ।
क्लिनिकल सपोर्ट सहितको त्यो सर्भिस दिने गरेर हामीले कल सूचना निकाल्दैछौ, यो सम्भव भएसम्म यो वर्ष नभए अर्को वर्षदेखि हामी त्यो गर्दैछौ।
तर यी सामग्री प्रस्तुत गर्नु अघि सुनौ हप्ताभरिका रोजगार गतिविधि। प्रस्तुत गर्दै हुनुहुन्छ साथी दीपा तिमल सिन्हा।
दक्षिण कोरियामा एपीएस प्रणाली अन्तर्गत काम गरिरहेका नेपाली लगायत विदेशी कामदारले अब काम गरेको कम्पनी परिवर्तन गरे पनि कमिडेट प्रतिबद्ध कामदारका रूपमा दोस्रो पटक कोरिया जान पाउने भएका छन्। यस्तो व्यवस्था सहितको कानून गएको वर्षकै असोजतिर मस्यौदा तयार भएको भए पनि गएको बुधबार कोरिया सरकारले पारित गरेको प्रवासी मजदूर युनियन एमटीयूका अध्यक्ष उदय राईले जानकारी दिनुभयो। यसअघिको कानूनमा कम्पनी परिवर्तन नगरी एउटै कम्पनीमा लगातार 4 वर्ष 10 महिना काम गरेकाहरू मात्र दोस्रो कार्यकालका लागि प्रतिबद्ध कामदारका रूपमा कोरिया जान पाउँथे। बुधबार संसदबाट यो कानून पारित भए पनि 6 महिनापछि मात्र लागू हुनेछ। युवा तथा साना व्यवसाय स्वरोजगार कोषले 12,000 बेरोजगार युवालाई स्वरोजगार बनाउने भएको छ। कोषले चालू आर्थिक वर्षमा युवालाई लक्षित गरेर 5 नयाँ कार्यक्रम मार्फत स्वरोजगार बनाउन शुरूआत गरेको हो। आर्थिक अभावका कारणले स्वरोजगार बन्न नसकेका युवालाई कोषले 2,00,000 रूपियाँ सहुलियत दरमा ऋण उपलब्ध गराउने जनाएको छ। म्याग्दीमा भारत तथा अन्य देशबाट आउनेले अनिवार्य रूपमा 10 दिन क्वारेन्टीनमा बस्नुपर्ने भएको छ। कोरोना भाइरसको संक्रमण फैलिन नदिन पूर्व तयारी, सतर्कता र व्यवस्थापनका लागि 15 बुँदे निर्णय र मापदण्ड तयार गरिएको प्रमुख जिल्ला अधिकारी गणेश बहादुर अधिकारीले जानकारी दिनुभयो। भारतबाट आएका मजदूरमा कोरोना संक्रमण पुष्टि भएपछि विदेशबाट आउने र घर विदामा आउनेलाई 10 दिन अनिवार्य क्वारेन्टीनमा राखेर घर पठाउने निर्णय गरिएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एक नारायण लम्सालले जानकारी दिनुभयो। कतारको संकट व्यवस्थापन समितिको बैठकले स्वास्थ्य सुरक्षाका सम्बन्धमा पालना गर्नुपर्ने 33 बुँदे निर्देशनहरू जारी गरेको छ। निजी तथा सरकारी क्षेत्रका बैठकहरूमा 5 महिनाभन्दा बढ़ी उपस्थित हुन नपाउने, घर तथा कार्यालयमा पनि 5 जना भन्दा बढ़ी मानिस भेला नहुन कतार सरकारले निर्देशन गरेको छ। यस्तै व्यापारिक भवनहरूमा हुने क्रियाकलापलाई 30% सीमित गरिएको कतार सरकारको निर्णयलाई उद्धृत गर्दै कतारमा रहेको नेपाली दूतावासले जनाएको छ। निर्देशनको पालना नगरेमा कड़ा कार्यवाही हुने भन्दै त्यहाँ रहेका नेपालीहरूलाई निर्देशनको पूर्ण पालना गर्न दूतावासले आग्रह गरेको छ।
हप्ताभरिका रोजगार गतिविधिपछि अब आजको कार्यक्रमको मुख्य विषयको मेलो थालौं। सबैभन्दा पहिला मनोपरामर्शपछि मानसिक समस्या जित्ने परदेशीका परिवारको अनुभव। कैलालीको टीकापुरकी गौरा शाहका श्रीमान मलेसियाबाट बाकसमा फर्किए। श्रीमान गुमाउँदाको पीर, चार छोरा छोरी र बुढी आमाको जिम्मेवारीमाथि ऋणको भारीले गौराको संसार अँध्यारो भयो। निन्द्रा नलाग्ने, छटपटी हुने समस्या शुरू भए र आत्मविश्वास कमजोर हुँदै गयो। गौरा मनको पीड़ा न छोरा छोरीसँग भन्न सक्नुहुन्थ्यो, न सुनिदिने अरू थिए। ऋण र पीरले गौरालाई गलाउँदै लग्यो। तर मनोपरामर्श लिएपछि गौराले दुःख र पीड़ालाई शक्तिमा बदल्दै जीवन अघि बढाउनुभयो।
शरीरमा लगाएका लुगाले पनि जीवनमा फरक पार्छ जस्तो कहिल्यै लाग्दैन थियो टीकापुरकी गौरा शाहलाई। तर हिजो आज उहाँलाई आफ्नै आङको लुगाले बेला बेला झस्काउँछ, चसक्क मन दुखाउँछ। रातो लुगा, रातो पोते र सिन्दूरमा बानी पर्नु भएकी गौरालाई शरीरमा आफैले लगाएको अँध्यारो रंगका लुगाले श्रीमान गुमाउँदाको त्यही अँध्यारो क्षणमा पुर्याउँछ। मनको पीड़ालाई शक्तिमा बदलेर अघि बढ़ने कोशिश गरिरहनु भएकी उहाँलाई आफ्नै ज्यानको लुगाले घरिघरि कमजोर बनाउँछ।
हिँड्दा दुल्ला होइन, मैले आफ्नो आङको लुगा देखेर मात्र मेरो लोग्ने छैन सोच्छु नि, नभए अघि पछि त म त्यस्तो।
गएको वर्ष चैतको 15 गते रातको 9 बजेतिर मलेसियाबाट सधैँ झैं श्रीमानको फोन आयो। शुरूमा त कुराकानी पनि सधैँ झैं सामान्य नै भयो। उताबाट खानपिन र बालबच्चाको हाल खबर सोधे। गौराले पनि सामान्य झैं जवाफ दिनुभयो। तर एकछिनमा उताबाट श्रीमानले सोधेका कुरा सामान्य झैं लागेन गौरालाई।
साँझ चाहिँ फोन गरेको थिएँ मैले 9 बजेतिर, अनि के भयो भनेर सोधे, खाना भयो कि नै भनेर सोध्नु भयो उता, होइन, अनि मैले हो भइसक्यो खाना भनेर भनेको, अनि सुत्ने टाइम भएन भनेर भन्छ। मैले अनि बिस्तारामा पल्टिने बित्तिकै निन्द्रा आउँछ र भर्खर त बच्चाहरूले खाना खाएर पल्टिरहेछन्, भर्खर पल्टेको अहिले बिस्तारामा आएको भनेर भने, अनि ल ल सुत भइहाल्यो ल ठिक छ भनेर भन्छ। मैले अनि किन हो यस्तो भन्ने भनेर भनेको, अनि त्यहाँबाट पछि नाइ खै किन हो मेरो मनमा के कुरा खेल्छ भनेर यत्तिकै कुरा गर्नुभयो होइन। अनि मैले नगर्ने त्यस्तो पागल जस्तो गर्ने, चार चार बच्चाको बाउ भएर भनेर यत्तिकै मैले सम्झाइदिएको होइन, ल ठिक छ भनेर फोन काटेर खोइ कहाँ गइस्यो के गर्छ अब अर्का ठाउँमा मैले देखिनँ सुनिनँ होइन।
तर कहिले काहीँ नसोचेकै हुन्छ, छोराछोरी र आफ्नो सुन्दर भविष्यको सपना बुनिरहेकै बेला श्रीमानले मलेसियामा आत्महत्या गरेको खबर आयो।
म खोज्न जान्छु ठिक छ नानी भनेर उनले पनि 12 बजीसम्म खोजेर भेटाइन भनेर मेसेज पठाए, अनि के भए रहेछ भनेर तलब बुझेको थिएँ हिजो नै, अनि तलब हाल्न गयो कि भनेर हाम्रो सोचो भनेर उनले भने, होइन हामीलाई के थाहा, अनि फोन स्विच अफ भइहाल्यो राति 16 गते राति स्विच अफ भयो, अनि 17 गते बिहान, अनि त्यो नानीलाई मलाई त भनेनन् तिमीले, नानीलाई छोरीलाई माइली छोरीलाई खबर गरेर अनि तेरो ड्याडी यस्तो भयो भने, अनि पत्याउन कि हामीले यस्तो गर्ने मान्छे होइन, अनि किन होला यस्तो भनेर कुरा गर्दाखेरि नै यस्तै भयो हो यही हो घटना भने, अनि हामीले फोटो पठाउनु भन्दाखेरि उनले फोटो पठाइदिएको थियो कि मोबाइलमा।
नपत्याउ फेसबुकमा फोटो छ, साथीभाइको श्रद्धाञ्जली सन्देश छ, जीवनभरि साथ दिने बाचा गरेका श्रीमान चार छोरा छोरी र आफूलाई छाडेर कसरी ज्यान फाल्न सक्छन्? अझ पनि नपत्याउं भने चौधौं दिनमा त सत्य आफ्नै अघिल्तिर बाकसमा प्याक भएर आँगनमै आइपुग्यो। गौरालाई थाहा छैन श्रीमानले किन गलत कदम उठाए। न कहिले घरमा झगडा हुन्थ्यो, न त कहिले कुनै कुरामा विवाद। कमाई मनज्ञ नभए पनि भएको कमाई महिने पिच्छे गौराको नाममा पठाउथे, घर सल्लाह गर्थे, छोराछोरीको लागि भोलिको सपना बुन्थे। मलेसिया जानुभन्दा पहिले पनि भारतमा काम गर्थे गौराका श्रीमान। गौरा बालबच्चा हेर्दै सानो किराना पसल चलाउनुहुन्थ्यो। भारतको कमाईले पुगेन भन्दै मलेसिया गएका थिए। मलेसियामा परिवारको मियो ढल्यो। यता घरमा चार छोराछोरी, एक बुढी आमा अनि मनमा पति गुमाउनु पर्दाको असह्य वेदना। गौराको अघिल्तिर एउटा अँध्यारो मात्र थियो। रातभरि निन्द्रा नलाग्ने, खाना खान मन नलाग्ने, जीवनमा केही बाँकी रहेन झै लाग्थ्यो उहाँलाई।
भयो गाह्रो, अब गाह्रो भएर पनि के गर्नु, भाग्य यस्तै रहेछ भन्यो, ठोकिन्छ मन, के गर्नु। लास्टमा आएपछि जति तर्फे पनि चारवटा बच्चा छन् हेर्नै पर्छ, होइन, एउटा बुढी मा छन् हेर्नै पर्छ, मैले नहेरेर हुन्न।
श्रीमानको मृत्यु र घर परिवारको जिम्मेवारीले मानसिक रोगको शिकार भएकी गौराले टिकापुर नगरपालिकाद्वारा संचालित सुरक्षित आपदवासन परियोजना अन्तर्गतको मनोपरामर्श कार्यक्रम मार्फत परामर्श लिन थाल्नुभयो। दुःखमा सम्झाउने पनि कोही थिएनन् गौरालाई। दाजुभाइ छैनन्, बुवाको पनि निधन भइसक्यो। वृद्ध आमाको आँखामा त आफ्नो भन्दा बढ़ी पीड़ा देख्नुहुन्थ्यो गौरा। मनोपरामर्शदाताले उहाँको घरमै गएर सम्झाउने बुझाउने गर्न थालेपछि गौरालाई पनि दुःखको पोको फुकाउन सहज हुन थाल्यो।
सम्झाउनु भयो, बुझाउनु भयो, यस्तो गर्नुहुन्न, याविमा त हार्नुहुन्न, अनि तपाईँले हार्दा तपाईँको बालबच्चालाई कसले हेर्छ भन्नुभयो, सम्झाउनु भयो, चित्त पनि बुझ्यो है। अब आपन्तीमा आफ्नो सम्झाउने त थिएनन् कोही, नहोइन, तर उहाँले आउनुभयो, राम्रै गर्नुभयो, होइन, सहयोग पनि यताउता गरे मैले।
श्रीमान बितेको 45 दिनको कर्म गर्नुभयो, शरीरको सेतो लुगा फेर्नुभयो अनि बन्द पसल खोल्न थाल्नुभयो, जुन झण्डै 2 महिनादेखि बन्द थियो। पसलमा केही सामान थप्नुभयो। दुःखमा पनि अघि बढ्न सकिने रहेछ भन्ने आँट उहाँलाई मनोपरामर्शले नै दियो।
मेरै मात्रै भाग्य रहेनछ, सबै दिदीबहिनी यस्तै रहेछन् भन्ने जस्तो हुन्छ, होइन, मनका कुरा खोल्नुभयो, भन्नुभयो यस्तो यस्तो भनेर सम्झाउनु भयो, ज्या ठिकै भन्नुभयो भन्ने जस्तै भयो, होइन, मन पनि अलिक बलिलो गरियो, अनि हिँडिरहेछौ डुलिरहेछौ, अब के गर्नु, होइन।
गौराका ठूला सपना छैनन्। एक छोरीको बिहे भइसक्यो, 2 छोरी र 1 छोरा पढ्दैछन्। तिनै छोराछोरीलाई बोर्डिङ स्कूल पढाउनु भएको छ। उनीहरूको पढ़ाई पैसाको अभावमा नटुटोस् भन्ने छ गौरालाई। बुढी भएकी आमालाई बाँचुन्जेल 2 छाक खुवाउन र औषधि उपचारमा कमी गर्न नपरोस् भन्ने कामना गर्नुहुन्छ।
श्रीमान परदेश लागेपछि मानसिक रोगको शिकार हुनुभयो सुदूरपश्चिमकै प्रेरणा पनि। बाल विवाह हुनु, बिएपछि आएका विभिन्न उतार चढ़ाव र श्रीमान कमाउन परदेश गएपछि परिवारका सदस्यले गरेको व्यवहारले 20 वर्षकै उमेरमा प्रेरणालाई मानसिक समस्या भयो। अफिसमा काम गर्न सक्नुहुन्नथ्यो, कसले के भन्यो उहाँलाई पत्तो हुँदैनथ्यो, टोलाउनुहुन्थ्यो, रुनुहुन्थ्यो, खान मन लाग्दैनथ्यो। तर त्यो बेला प्रेरणालाई आफूलाई मानसिक रोगले गलाउँदैछ भन्ने पत्तो थिएन। कतिपटक मर्न मन पनि लाग्यो। एक दिन उहाँको भेट मनोपरामर्शकर्तासँग भयो। विभिन्न चरणको परामर्शपछि प्रेरणा निको हुनुभयो। आफूलाई भएको समस्या र मनोपरामर्शपछि फेरिएको आफ्नो जीवन कथा प्रेरणाले हामीसित साट्नु भएको छ।
त्यो यति मानसिक टर्चर भनेको यस्तो हो कि तपाईँलाई 2 झापड कानमा कसले लगायो भनेपछि त्यो चाहिँ बिर्सिहालिन्छ के, त्यो पीड़ा पनि धेरै हुँदैन। तपाईँले कसैको लागि यति धेरै गर्नुभएको छ, ज्यान दिएर नै सुम्पेर उसको परिवारको लागि र उसको लागि तपाईँ चाहिँ गर्नुभएको छ भने, जब तपाईँलाई गर्दा गर्दै पनि गरेन भनेर चाहिँ जब तपाईँलाई पीड़ा दिन्छ, त्यसपछि मान्छेको मानसिक सन्तुलन नै ठिक हुँदैन कि, किनकि म नै यो फ्यामिलीको लागि यति गरिरहेको छु यिनीहरूले नै बुझ्दैनन् भनेपछि भनेर एउटा त्यतिखेरदेखि नै मान्छेको मानसिक सन्तुलन चाहिँ बिग्रिन लाग्छ जस्तो लाग्यो मैले गरेको अनुभव चाहिँ। पहिला चाहिँ के कुरामा टर्चर हुन्थ्यो भन्दा, यति राति आउने यस्तो पनि जागिर हुन्छ, यस्तो जागिर कसले गर्छ, अनि यस्ता पनि जागिर हुन्छन् भनेर पहिला त्यो जागिर गरेको टर्चर भयो। अनि मैले के भने ल ठिक छ तपाईँहरूलाई मैले जागिर गरेको चाहिँ चित्त बुझे छैन भनेपछि अब म जागिर छोडिदिन्छु भनेर म घरमा बसेँ। चार महिना म घरमा बसेँ। त्यो चार महिना मैले यति टर्चर सहेँ कि त्यो जागिर गरेको भन्दा झन् डबल बढी, किनभने आउने बाटो छैन। पैसा त अब महिनाको जति कमाइन्थ्यो कमाउँदा सकिहाल्थ्यो कि, महिनाको तिस गते पुग्दासम्म तलब आएको दिन अगाडिसम्म त्यति खर्च भइसक्यो भने चाहिँ तलब आएको दिन त्यो कहाँ कहाँ छ सबै तिर्न ठिकै भइहाल्थ्यो। त्यसभन्दा पछि चाहिँ चार महिना घरमा बसिसकेपछि म डिप्रेसनमै गइसकेको थिएँ। आज केही चिज सकियो अनि कहाँबाट ल्याउने। चार महिना म घरमा बसिसकेपछि चाहिँ मैले अर्को ठाउँमा मलाई कामको अफर आयो अनि त्यहाँ काम गर्ने क्रममा चाहिँ सुरुमा मलाई अहिले याद छ ती दिनहरू म साइको जस्तै थिएँ। मलाई त्यो ठाउँमा मैले कसरी काम पाएँ, मलाई त्यो कसरी चाहिँ त्यो ठाउँको मान्छेले झेलेर कसरी राखेँ भन्ने कुरा म अहिले पनि सोच्न सक्दैन। म त्यस्तो अवस्थामा
के हुन्थ्यो त्यो बेला,
त्यो तपाईँले एउटा कुरा मलाई भन्नुभयो म बिर्सिहाल्थेँ कि, तपाईँको कुरा म सुनिर आउँथेँ, मतलब तपाईँले के भन्नुहुन्छ म सुनिर आउँथेँ, तर एकैछिनपछि चाहिँ फेरि तपाईँले मैले के सोधेँ भन्ने कुरा तपाईँले मलाई सोध्नुभयो भने म त्यो कुरा बिर्सिसके आउँथेँ कि, तपाईँले अगाडि मलाई के भन्नुभएको थियो भन्ने कुरा। अनि यस्तो हुने रहेछ मानसिक तनाव मान्छेलाई बढी भएपछि तपाईँले कान कम सुन्नुहुने रहेछ जस्तो लाग्छ मलाई। तपाईँ जति सुकुनी क्षमतावान भएको व्यक्ति भए पनि तपाईँको क्षमता चाहिँ सबै हराउँदो रहेछ कि, अनि आफूलाई चाहिँ एकदम विक जस्तो लाग्ने, म यो गर्न सक्दैन त्यो गर्न सक्दैन, तपाईँसँग म बोल्न डराउने, तपाईँको म आँखामा कसैसँग आँखामा हेरेर कुरा गर्न नसकिने, त्यस्तो चाहिँ हुँदो रहेछ म। तर मैले चाहिँ डिप्रेसनमा गएँ त्यतिखेर मलाई थाहा थिएन कि म डिप्रेसनमा छु भन्ने कुरा मैले पछि थाहा पाएँ कि, किनभने म काम गर्ने ठाउँमा चाहिँ यस्तो गाह्रो अवस्था थियो त्यतिखेर त म कसरी काम गरेँ मलाई थाहै छैन, म त यो बारेमा बयानै गर्न सक्दैन। म काम गर्ने क्रममा चाहिँ हाम्रो उहाँ धनराज दाईसँग चाहिँ भेट भयो अनि उहाँसँग भेट भएपछि
कति समय पहिले
यो त एक वर्ष अगाडिकै कुरा, तर उहाँलाई चाहिँ उहाँले थाहा पाइसक्नु भएको थियो कि मलाई चाहिँ समस्या छ भनेर के, अनि उहाँले चाहिँ मलाई त्यो अनुसारको चाहिँ मसँग व्यवहार कुरा र त्यो अनुसारको चाहिँ मलाई उहाँलाई उहाँले मलाई सिकाउनुहुन्थ्यो कि।
बिर्सिने बाहेक चाहिँ अरू के
बिर्सिने बाहेक एकदम डर लाग्ने, अनि यस्तो पनि हुने रहेछ मान्छे खाना खान मन नलाग्ने, अनि त्यसपछि एक्लै बस्न मन लाग्ने, यतिसम्म झर्को लाग्न थाल्यो कि पछि पछि म कोठाको झ्यालहरू त म सधैँ बन्द गरेर सुत्थेँ, तर पछि पछि चाहिँ बत्तीको पनि उज्यालो पनि झर्को लाग्ने कि, बत्ती पनि निभाएर बस्न मन लाग्ने, अनि म्युजिकहरू हल्ला हो हल्ला भएको ठाउँमा जान मन नलाग्ने, एक्लै बस्न मन लाग्ने। तपाईँ मेरो आफन्त हुनुहुन्छ, तपाईँलाई मैले देखेँ भने तपाईँसँग मलाई बोल्न मन लाग्दैन कि, अनि उहाँ दाईसँग भेट भइसकेपछि चाहिँ उहाँले मलाई धेरै कुराहरू सम्झाउनुहुन्थ्यो, त्यस्तो होइन बहिनी यस्तो हो, जिन्दगी धेरै लामो छ, यो दुनियाँमा चाहिँ अरूले कसैले तिम्रो लागि राम्रो गरेपछि तिमी अगाडि जाने अनि तिमीलाई नराम्रो गरेपछि तिमी पछाडि धकल्लिने भन्ने कुरा हुँदैन के, अनि तिम्रो आफ्नो चाहिँ क्यापेसिटी के हो तिमी को हो भन्ने कुरा पहिलो कुरा चिन्नुपर्छ भनेर चाहिँ उहाँले भन्नुहुन्थ्यो। अनि त्यसपछि चाहिँ उहाँ दाईसँग भेट भइसकेपछि चाहिँ प्रायः जस्तो हाम्रो कुरा भइराख्थ्यो, उहाँले चाहिँ मलाई त्यो क्लास दिए जस्तो नगरेर नै मलाई उहाँले चाहिँ यसमा पुर्याइदिनु भएको हो कि, आउनुहुन्थ्यो अब धेरै बस्नु टाइम पनि हुन्थेन, अनि आउनुहुन्थ्यो नानी के छ भनेर सबै कुरा हुन्थ्यो, अनि यस्तो छ दादा हिजो अस्ति यस्तो भएको थियो यस्तो गर्ने के गर्ने यता सोध्थे, आफ्नै व्यावहारिकताको कुरा हुन्थ्यो कि, अनि त्यसपछि उहाँले चाहिँ त्यस्तो होइन यस्तो भनेर सम्झाउनुहुन्थ्यो। त्यसपछि चाहिँ म बिस्तारै मेरो काम पनि एकदम राम्रो भयो, म गर्दै गएँ, म काम गरेको ठाउँमा पनि पछि पछि चाहिँ काम गर्न सक्छ है भन्ने ठिकै छ, हामीले त कस्तो सोचेका थियौँ यो चाहिँ काम गर्न सक्ने रहेछ भनेर चाहिँ बाहिर बाहिरबाट चाहिँ म सुन्थेँ, तारिफ चाहिँ गर्थेँ। अहिले चाहिँ एक वर्ष जति भयो उहाँ बाहिर जानुभएको, त्यसपछि आफै पठाएको मैले सापट्टि गरेर आफै पठाएको, अनि त्यसपछि चाहिँ उहाँ बाहिर गइसकेपछि यता घरमा पाँच छ महिना फेरि त्यस्तै भयो, तनावपूर्ण नै भयो। अहिले लगभग तिन चार महिना जति भयो मैले चाहिँ सबै कुराहरू चाहिँ पुरानो कुराहरू बिर्सेर चाहिँ म आफ्नो नयाँ सुरुवात सकेँ। मैले पढाइ पनि बिचमा छोडिसकेको थिएँ, अनि उहाँ दाईले चाहिँ सम्झाएपछि नानी पढ्नुपर्छ, पढाइ भन्ने कुरा छोड्नु हुँदैन, पढ भनिसकेपछि चाहिँ मैले फर्म पनि लगाएँ, अनि उहाँले चाहिँ सुरुमा चाहिँ मलाई क्लासै दिनुभएको के, तर मलाई थाहा थिएन उहाँ मलाई क्लास दिइराख्नु भएको छ भन्ने कुरा, तर उहाँले चाहिँ मलाई क्लास चाहिँ दिनुभएको हो, अनि उहाँले चाहिँ यस्तो होइन भनेपछि चाहिँ त्यो कुरा चाहिँ बिस्तारै लागु हुँदै गयो भने चाहिँ अनि धेरै कुराहरू चाहिँ तनावमुक्त सुरुमा चाहिँ त्यो धेरै सोच्ने बानी हटाउनु पर्ने रहेछ कि। त्यसको लागि कस्तो हुँदो रहेछ भने जो मान्छे तपाईँले क्लास दिइरहेको छ नि उसको कुराले तपाईँलाई टच हुनु पर्यो कि, अनि उहाँले त धेरै इक्जाम्पलहरू फलाना ठाउँमा यस्तो थियो, ऊ मान्छे यस्तो यहाँबाट यहाँ पुगे यस्तो थियो भनेर धेरै चाहिँ कथाहरू हामीलाई सुनाउनु भयो नि त. अनि उसको चाहिँ लाइफ परिवर्तन हुन्छ भने हाम्रो किन हुँदैन, किन हुँदैन हाम्रो? हुन्छ नि त होइन, पढे लेखेका छौँ, धेरै गर्न सकेका छन् त महिलाहरूले पनि हाम्रो देशमा.
अहिले जुन खालको डर थियो नि, म गर्न सक्दिनँ होला, म यस्तो हुन्छु होला भन्ने, अहिले तपाईँलाई कसैले तनाव दिए पनि टर्चर दिए पनि ती कुराहरूले छुँदैनन्? तपाईँको आत्मविश्वास बलियो भएको छ.
हजुर, मलाई फरकै पर्दैन, किनभने जबसम्म म गलत छैन तबसम्म तपाईँले मलाई जतिचोटि पनि गलत साबित गर्न खोज्नु भने पनि म गलत त हुँदैन नि त. अनि जब म गलतै छैन अनि म राम्रो गरिरहेको छु भने म तपाईँको कुरामा तपाईँको नराम्रो कुराको पछि लागेर मैले मेरो जिन्दगी बर्बाद किन गर्ने? म को हुँ भन्ने कुरा त मैले चिन्नु पर्यो नि त. अनि त्यसपछि चाहिँ त म को हुँ भन्ने कुरा जब म चिन्छु, मैले मेरो तरिकाबाट जिन्दगी जिउन थाल्छु के, म तपाईँको लागि बाँच्दैन के, त्यसपछि म मेरो लागि बाँच्ने हो नि त, कमाउने परिवारको लागि हो, परिवारलाई सहयोग गर्ने आफ्नोमा छ, तर बाँच्न त म मेरै लागि बाँच्छु नि त. म श्रीमानको लागि पनि बाँच्दैन, म मेरो परिवारको लागि पनि बाँच्दैन, म तपाईँको लागि पनि बाँच्दैन, बाँच्ने मेरो लागि हो, मेरो लागि हो. अनि मेरो जिन्दगी कतातिर लैजानु भन्ने कुरा सबै मेरो हातमा छ के, कसैको हातमा छैन. त्यही भएर हिजोका सबै कुराहरूलाई बिर्सिएर चाहिँ अहिले त मेरो एकदम राम्रो छ, मलाई म धेरै स्ट्रङ भइसकेँ.
अहिले के छ त पारिवारिक सम्बन्ध, श्रीमान सबैतिर राम्रो छ?
सबै श्रीमानले त मलाई सबै सधैँ सपोर्ट गर्नुभएको हो, तर बिचमा चाहिँ के भयो भने उहाँको समेत तनाव लिन थालेँ कि. म पढ लेखेको मान्छे, जागिर भेटिएन, अब यता फ्यामिलीको तनाव उस्तै छ, यता अब जेठै भयौँ हामी, अनि सबै परिवारको जिम्मेवारी उसको र मेरो माथि, अब उसको जागिरै छैन, मेरो भएको जागिर पनि गुमिहाल्यो होइन. त्यतिखेर चाहिँ एकदम गाह्रो भयो कि समय चाहिँ. फ्यामिली चाहिँ खासै त्यसै रहेछ, अब पहिल्यैदेखि नै त्यो रहेछ, अब बिहे गर्दा चाहिँ सबै कुरा हेरेर चाहिँ गर्नुपर्छ जस्तो लाग्छ. अहिले
कति वर्षको उमेरमा बिहा गर्नुभयो?
मैले त मेरो त 20 वर्षमै भएको बिहा छ, 20-21 वर्ष.
अहिले कति भयो बिहा गरेको?
अहिले त 2 वर्ष भयो.
यो बिहा भएपछि यो 2 वर्षमा तपाईँले?
1 वर्ष चाहिँ म डिप्रेसनमै गएँ, 1 वर्ष चाहिँ पछि चाहिँ उहाँ दाइसँग मेरो भेट भइसकेपछि चाहिँ राम्रो छ अहिले त. त्यसपछि चाहिँ म बिस्तारै सुध्रिँदै गएँ कि.
अहिले तपाईँको काम पनि राम्रो भइरहेको छ, सबै कुरा?
हजुर, अहिले सबै कुरा राम्रो छ. त्यो म चाहिँ मलाई कोही चाहिँ तनाव दिएर चाहिँ मलाई चाहिँ अगाडि बढ्नबाट कोही रोक्ने मान्छे चाहिँ आयो भने म उसँग भिड्न सक्छु कि. अहिले त्यो म जित्न सक्छु सक्दैन आफ्नो ठाउँमा छ, त्यो एउटा पाटो भयो, तर म मेरो प्रतिस्पर्धीसँग म भिड्न सक्छु त्यो चाहिँ कन्फिडेन्ट छ कि अहिले चाहिँ.
तपाईँलाई जुन बेला त्यो तनावको समयमा हुनुहुन्थ्यो त्यो बेला तपाईँलाई जिन्दगी कस्तो लाग्थ्यो र अहिले कस्तो लाग्छ?
म त सुसाइड गरिहाल्थेँ थिएँ जस्तो लाग्छ
त्यो बेला.
त्यो 4 महिनाभन्दा पछि म जब नपाएको भए अनि उहाँ दाइसँग नभेट भएको भए र मेरो काम गर्ने ठाउँमा राम्रो माहौल नभइदिएको भए मेरो एउटै विकल्प सुसाइड थियो. म यति स्ट्रङ गर्ल हो कि, म एकदम स्ट्रङ मान्छे हो. पहिलादेखि नै मैले मेरो घर परिवार सम्हालेर मैले आफै जागिर गरेर मेरो भाइ बहिनी पढाएको मान्छे हो, तर 2-4 महिनाको तनावले 2-4 महिनाको टेन्सनले चाहिँ जिन्दगी नै बर्बाद गरिदिन्थ्यो, बर्बाद भएको पनि हो. त्यो चार त्यो 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 पिरियड चाहिँ बर्बाद भएको हो कि. अनि म चाहिँ स्पेसल्ली म के भन्न चाहन्छु भने यस्तो चाहिँ मान्छेहरूलाई चाहिँ म के भन्न चाहन्छु भने तपाईँलाई जब त्यस्तो तनाव सुरु हुन्छ, मलाई तनाव छ जस्तो सुरु हुन्छ नि, तपाईँ खाली बस्दै नबस्नुहोस् कि. जब तपाईँलाई मान्छेसँग बोल्न मन लाग्दैन नभाग्नुहोस् कि मान्छेसँग, उसँग जानुहोस् न, तपाईँको मनको कुरा सेयर गर्नुहोस् होइन. अनि मन हल्का हुन्छ, अनि त्यो काम जस्तो सुकै भेटा पनि तपाईँ काम गर्नुहोस् के, किनभने तपाईँ दिनभरि काममा लाग्नुभयो भने तपाईँको माइन्डमा धेरै कुराहरू सोच्ने हुँदैन नि त. तर अहिले म धेरै खुसी छु, अनि उहाँ हाम्रो धनराज दाई जस्तो मान्छेलाई चाहिँ समाजमा एकदम जरुरी छ उहाँको चाहिँ, अनि मेरो चाहिँ मेरो जीवनमा चाहिँ भेट भएको मान्छेमा चाहिँ सबभन्दा बेस्ट मान्छे उहाँ नै.
सुन्नुभयो मनोपरामर्शपछि मनको रोगलाई जितेका परदेशीका श्रीमतीका अनुभव. परदेशी र परिवारलाई मनोपरामर्शको आवश्यकता र मनोपरामर्श कार्यक्रम ल्याउने सरकारी योजनाका बारेमा एकैछिनमा कुरा गर्नेछौ. देश परदेश सुन्दै गर्नुहोला.
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क.
उज्यालो रेडियो नेटवर्कमा तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश। देश परदेश देशैभरिका विभिन्न एफएम स्टेशनका साथै उज्यालो मोबाइल एप्लिकेशन, उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाईँ आफूले चाहेको बेलामा उज्यालो अनलाइन .com/ र उज्यालोको मोबाइल एप्लिकेशनबाट पनि सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। साथै देश परदेश भाइबरमा पनि उपलब्ध छ।
कार्यक्रम देश परदेशमा आज हामी वैदेशिक रोजगारीको कारण देखिने मानसिक समस्या र परामर्शको विभिन्न पाटो केलाइरहेका छौं। यतिन्जेल मनोपरामर्शपछि मानसिक रोग जितेका दुई परदेशीका परिवारको अनुभव सुन्यौं। कार्यक्रममा अब परदेशी र उनीहरूका परिवारलाई मनोपरामर्शको आवश्यकताको कुरा गरौं।
वैदेशिक रोजगारी अहिले घर घरको चूलो बाल्ने आधार हो। रोजगारीका लागि विदेश नगएको कुनै गाउँ र शहर छैन। वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार श्रम स्वीकृति लिएर रोजगारीका लागि विदेश गएका युवाको संख्या करिब 60 लाख छ। घरको मानिस टाढा हुँदा चिन्ता, पीर, निराशा र अत्यास लाग्नु स्वाभाविक हो। तर अत्यधिक चिन्ता, पीर र निराशाले मानसिक समस्या निम्त्याउँछ। तर समाजले यो कुरा बुझ्दैन र यस्तो समस्या भएका मानिसलाई उल्टै हेलाहोचो गर्छ। के यस्तो हेलाहोचो समस्याको समाधान हो त? यो प्रश्न हामीले वरिष्ठ चिकित्सा मनोविद कपिलदेव उपाध्यायलाई सोधेका छौं।
परिवार नामै परिवार, परिवारमा श्रीमान, श्रीमती, छोरा छोरी, बाबु आमा जो जो हुनुहुन्छ उहाँहरूसँग जति राम्रो मेलमिलाप भयो, जति राम्रो सम्बन्ध भयो, त्यति जिन्दगी चाहिँ खुसी हुन्छ भन्ने चाहिँ छ। र जब घरको मुख्य मान्छे प्राय गरेर वैदेशिक रोजगारमा जाने त पुरुषहरू हुन्छन्, कहिले कति महिलाहरू हुन्छन्, र उहाँहरू वैदेशिक रोजगारमा जानु भएपछि घरको मुख्य मान्छे नभएपछि रेस्पोन्सिबिलिटी अब मानौ न श्रीमान गयो भने अब श्रीमतीमा आयो, बच्चा छोराछोरीका छन् भने छोराछोरीको पढाइको कुरा हो, वृद्ध बाबुआमा छन् भने बाबुआमाको स्याहार सुसार गर्ने कुरा आयो। त्यसपछि फेरि कस्तो खालको छ वैदेशिक रोजगारमा त गए तर उनको स्किल कस्तो छ, उनले कस्तो काम पाएका छन्, कस्तो खालको काम गर्नुपर्छ, अनि पैसा त्यहाँ कति आउँछ, त्यहाँबाट अब कति यहाँ लोन लिएर के गरेर गएका छन् कि, त्यहाँबाट उनले पैसा पठाउन सक्छन् कि सक्दैनन्, पैसा मात्रै नभएर समय समयमा फोन गरेर घरको सबैजनासँग राम्ररी कुरा गर्ने गर्छन् गर्न सक्छन् कि सक्दैनन्, यो धेरै कुरामा चाहिँ भर पर्छ। अब सबै कुरा राम्रो छ र चाहिँ उनले बेला बेलामा फोन गर्छन्, घरमा सपोर्ट पनि छ, सोसल सपोर्ट छ, बच्चाहरूको हरेक कुराहरू सबै राम्रो छ, केही प्रब्लम छैन भने चाहिँ केही समस्या परेन, त्यस्तो परिवार राम्रै गरी हुन्छ, राम्रै गरी बस्न सक्छन्। तर यदि अब उनले राम्रो काम पाएका छैनन्, विदेशमा दुःख पाइराखेका छन्, घरमा अनमेल भयो, के भयो, अब उनीहरूको कुरा सुनिने मान्छे भएन, यहाँ त्यहाँ टर्चर भयो भनौ नि फ्यामिलीमा, एकले अर्कालाई भनेको नमान्ने, आफू खुसी गर्ने, त्यस्तो खालको भएर टर्चरहरू भयो भने अरूको कुरा सुन्ने, काउन्सिलिङ गर्ने, यसो गर्नुपर्छ भन्ने अर्को, अब विदेशमा गएको मान्छेले पनि एउटा रेस्पोन्सिबिलिटी समय समयमा फोन गरेर के छ कसो छ सबै कुराहरू चाहिँ बुझ्ने, फोन गर्ने, अब त्यो चाहिँ प्रेमभावहरूको मेन्टेन भइराख्नु पर्ने हुन्छ कि विदेशहरू जाँदाखेरि पनि। मलाई त के लाग्छ भने उनीहरू परिवार विदेश जानुभन्दा पहिले पनि केही मनोपरामर्श भएर जानु जाति हुन्छ र गइसकेपछि पनि अब यो मनोपरामर्शको महत्त्व अब मैले अघि भने जस्तै धेरै कुरामा धेरै कुरालाई सहज गराउन सकिन्छ। धेरै शारीरिक रोगहरू वास्तवमा यो साइकोलोजिकल प्रब्लमबाट निस्किन्छन् भन्ने चाहिँ छ, जस्तै झन्डै 70-80% हेल्थ प्रब्लमहरू चाहिँ साइकोलोजिकल इफेक्टको कारणले निस्किन्छन् भन्ने छ। त्यसको लागि त्यो कन्ट्रोल गर्नको लागि र त्यसलाई सहजीकरण गर्नको लागि आफ्नो मन शान्त पार्नको लागि पनि मनो परामर्श सेवा चाहिँ महत्वपूर्ण मानिन्छ।
घरको मान्छेले के गर्ने र विदेशमा रहेको व्यक्ति स्वयंले चाहिँ के गर्ने?
होइन, अब यो त सपोर्टको कुरा हो। विदेशमा जाँदाखेरि पनि विदेशमा गएको मान्छेको उसको साथीको नाम के हो, उसको साथीको फोन नम्बर के हो, काम गर्ने अर्गनाइजेसनमा चाहिँ अब केही ठाउँका मान्छेहरू गएको छन् भने त्यसको कुनै लिङ्क के हो, अब त्यो थाहा पाउनु पर्यो, उतातिर सम्पर्क राख्न सम्पर्क भएन, फोन गरेनन्, बिरामी परे, के छ कस्तो छ भन्यो भने त्यो जान्ने स्थिति हुनु पर्यो. यहाँ आफ्नो आफ्नो घरमा पनि यो ठाउँमा अब कस्तो खालको सपोर्ट, जति राम्रो यो चाहिँ सोसल सपोर्ट भयो त्यति मान्छेलाई जिउन चाहिँ सजिलो हुन्छ. यसो गाउँमा केही पनि सोसल सपोर्ट छैन, अब सबैले कसैले कसैले त्यो घरलाई मन पराउँदैनन्, त्यो घरको मान्छेलाई वास्ता गर्दैन भने एक्लै बाँच्न मान्छेलाई चाहिँ गाह्रो हुन्छ. भनेपछि यो धेरै कुरा जिन्दगीमा भर पर्छ के, सपोर्टहरू विदेशमा पनि आफ्नो साथीभाइसँगको सपोर्ट, घरमा पनि सपोर्ट, र फोनले कन्ट्याक्ट भएर कुरा गरिराख्ने, अब त्यो एउटा इम्पोर्टेन्ट छ. आजकल अब इन्टरनेटले गर्दाखेरि अब धेरै कष्ट नभइकन पनि हामीले मजाले कुरा गर्न चाहिँ सक्छौँ. अब त्यो सबै त्यो टेक्नोलोजी पनि जान्नु पर्यो, सिकाउनु पर्यो, अब त्यो सबै चिजहरू, र त्यो गर्दाखेरि चाहिँ जिन्दगीलाई सकेसम्म कसरी सहजसँग बाँच्ने र सहजसँग जिन्दगी बिताउने भन्ने इम्पोर्टेन्ट कुरा हो. फेरि अब विदेशमा गएपछि वर्षमा एकचोटि आउने हो कि डेढ दुई वर्षमा एकचोटि आउने हो कि, त्यो आउने जाने हुनुपर्छ. कति फ्यामिलीहरूमा मैले त सुनेको छु फोनै गर्दैनन्, आउँदै आउँदैनन्, पाँच छ वर्ष भयो, त्यो केही थाहै छैन कहाँ छन् के छन् भन्ने खालको पुरै हराएको अवस्थामा पनि छ. अब त्यस्तो अवस्थामा के गर्ने भन्ने चाहिँ हो, फ्यामिलीलाई आफ्नै खालको टेन्सन चाहिँ हुन्छ.
यस्तो अवस्थामा चाहिँ श्रमिकको परिवारलाई विशेष गरी मनोसामाजिक परामर्शको आवश्यकता अझै बढी हुन्छ.
नेचुरल्ली त्यस्तो बेलामा कसरी गर्ने, कसरी थाहा पाउने, केही लिङ्क नै छैन भने पुरा गाह्रो छ. त्यो सबैको एड्रेस हुनु पर्यो, इम्प्लोयमेन्टमा जुन ठाउँमा काम गर्छन् त्यसको त्यो ठाउँको मालिकको अथवा त्यसको मेन मान्छेको एड्रेस आफूसँग हुनु पर्यो, यताबाट कसरी खोजनीति गर्ने भन्ने लिङ्क हुनु पर्यो. त्यो धेरै कुराहरूले महत्व राख्छ.
उहाँ हुनुहुन्थ्यो वरिष्ठ चिकित्सा मनोविद कपिल देव उपाध्याय, परदेशी र परिवारका सदस्यहरूलाई चाहिने मनोपरामर्शको कुरा गर्दै. सरकारले पनि विदेशबाट फर्किएका नागरिकको लागि मनोपरामर्श कार्यक्रम ल्याउने भनेको लामो समय भइसक्यो. सुरक्षित आप्रवासन परियोजना सामी सञ्चालन भएका 39 जिल्लाका 156 पालिकामा अहिले पनि मनोपरामर्श कार्यक्रम सञ्चालन भइरहेको छ. तर सामी परियोजना सञ्चालन नभएका पालिका र जिल्लामा मानसिक समस्या झेलिरहेका परदेशी र तिनका परिवारले कहिले परामर्श सेवा पाउलान् त? वैदेशिक रोजगार बोर्डले सञ्चालन गर्ने भनेको मनोसामाजिक परामर्श कार्यक्रम कहाँ पुग्यो त? यी प्रश्नको जवाफ दिँदै हुनुहुन्छ वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठ.
समस्यामा परेर फर्किनेहरूको हकमा हामीले पारिवारिक पुनर्मिलन, सामाजिक पुनरेकीकरण, आर्थिक पुनरेकीकरण गर्नुपर्छ भनेर ऐन र नियम व्यवस्था छ. हामीले ती सबै कामहरू एकैचोटि गर्न असमर्थ थियौँ. त्यो कारणले अब जस्तो वैदेशिक रोजगारबाट फर्केर आउनेहरूको लागि हामीले निशुल्क सिप परीक्षणको व्यवस्था गऱ्यौँ, फर्केर आउनेलाई निशुल्क सिप तालिमको व्यवस्था गऱ्यौँ, फर्केर आउनेलाई अझ हामीले एउटा प्रयास गऱ्यौँ, सहुलियतपूर्ण कर्जाको लागि पनि प्रयास गऱ्यौँ, र सम्भवतः छिट्टै तपाईँले भने जस्तो मानसिक रूपमा समस्यामा परेर फर्किनेहरूलाई सेल्टर होम सहितको क्लिनिकल सपोर्ट सहितको त्यो सर्भिस दिने गरेर हामीले कल सूचना निकाल्दैछौँ. यो सम्भव भएसम्म यो वर्ष नभए अर्को वर्षदेखि हामी त्यो गर्दैछौँ. यो राष्ट्रिय स्तरको गैर सरकारी संस्थाहरू यो काममा विशेष अनुभव भएका संस्थाहरूसँग लागत साझेदारिताको आधारमा हामीले यो काम अगाडि बढाउने गरेर सूचना हामीले निकाल्दैछौँ. छिट्टै यो आर्थिक वर्षमै हामी एक दुई महिनामा निकाल्छौँ र सम्झौता पनि गर्छौँ अर्को आर्थिक वर्ष.
जसरी सिपको महत्व छ, सिप जसरी सिप सिक्नुपर्छ भनिन्छ, जसरी तालिम अब चाहिएको छ होइन, तालिम लिएर जानुहोस् भन्नुहुन्छ, त्यसै गरी यो वैदेशिक रोजगारी सँगसँगै त अहिले एकदम मानसिक चिन्ता तनाव परिवारदेखि लिएर वैदेशिक रोजगारीमा जाने व्यक्ति सँगसँगै आएको छ नि त. त्यो भएर अब यो चाहिँ फर्किनेहरूलाई अथवा मानसिक समस्यामा परिसकेकालाई मात्रै हो कि अथवा बोर्डको कदम चाहिँ अब वैदेशिक रोजगारीमा जाने व्यक्तिका परिवार व्यक्ति सबै कसरी समेट्नुहुन्छ यो चाहिँ?
खास गरी अब हामीले पछ्याउने भनेको ऐनलाई हो, नियमावलीलाई हो, हाम्रा सचिवालयको कार्य सञ्चालन निर्देशिका छ त्यसलाई पछ्याउने हो. त्यसले के भन्छ भन्दाखेरि वैदेशिक रोजगारको क्रममा मानसिक हिसाबले समस्यामा परेर फर्किने कामदारको हकमा उसलाई सुरक्षित गृहमा आवश्यकता अनुसार है सुरक्षित गृहमा राखेर तीन महिनासम्म है खान बस्न दिएर निशुल्क चाहिँ स्वास्थ्य सेवा चाहिँ उपलब्ध गराउनु पर्छ भनेर भनेको छ त्यसैलाई त्यागेर हामीले अब यो सेक्टरमा यो यो क्षेत्रमा अनुभवी संस्थासँग मिलेर लागत साझेदारीता भने नि त्यो अनुरूप हामी जाँदैछौँ अब
छिट्टो भनेपछि यसले चाहिँ परिवारलाई चाहिँ समेट्ने भएन व्यक्ति
अहिले हामी परिवारलाई समेट्दैनौँ परिवारलाई अघि तपाईँले सोध्नुभयो नि फर्केर आउनेहरूको हकमा के गर्नु भनेर हामीले वित्तीय साक्षरताको तालिमहरू चलायौँ परिवारलाई पनि हो त्यो चाहिँ तर अहिले यो तपाईँले भन्नुभएको मनोसामाजिक परामर्श सेवा को पाटो चाहिँ नि हामीले समस्यामा परेर मानसिक हिसाबले समस्यामा परेर फर्किनेहरूलाई पनि सेवा दिन्छौँ यो चाहिँ
उहाँ हुनुहुन्थ्यो वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठ वैदेशिक रोजगार सम्बन्धी आफ्ना प्रश्न समस्या अनुभव तथा बोगाई सहित कार्यक्रम देश परदेशमा तपाईँ पनि सहभागी हुन सक्नुहुन्छ इमेल ठेगाना deshdesh@unn.com.np आफ्नो समस्या प्रश्न र भनाई पठाएर यो कार्यक्रममा सहभागी हुन सकिन्छ मोबाइलमा भएको उज्यालो एप्लिकेशनबाट र विचार वा प्रश्न एसएमएसबाट पनि पठाउन सकिन्छ
मोबाइलको म्यासेज बक्समा कार्यक्रम देश परदेशको छोटकरी रूप डीपी टाइप गरी एक स्पेस दिएर आफ्ना कुरा लेख्नुहोस् अनि 3556 नम्बरमा पठाउनुहोस् म्यासेज हामी कहाँ आइपुग्छ आफ्नो विचार प्रश्न र भनाई आफ्नै आवाजमा रेकर्ड गराउन हाम्रो टोल फ्री नम्बर 1660015567 बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म फोन गर्दा पनि हुन्छ उज्यालोको फेसबुक पेज facebook.com/उज्यालोमा वा मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सल्लाह र सुझाव दिन तथा गुनासा र जिज्ञासा छाड्न सक्नुहुन्छ हामी तपाईँका गुनासा सुझाव र प्रतिक्रियाको सधैं स्वागत गर्छौं र तपाईँलाई परेका समस्या समाधान गर्न कोशिश गर्छौं तपाईँको परदेशको बगाई उज्यालो अनलाइनमा प्रकाशित पनि गर्छौं
देशभरका विभिन्न एफएम रेडियो स्टेशन उज्यालो एप्लिकेशन उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशको समय आजलाई सकिन लाग्यो कार्यक्रम सुन्नुभएकोमा तपाईँलाई धन्यवाद उज्यालो अनलाइन.com र उज्यालोको मोबाइल एप्लिकेशनमा ताजा खबर र जानकारी पढ्न र सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी संघर्ष विष्टसँगै मिलन तिमिल सिन्हा र सञ्जिता देवकोटा पनि बिदा हुन्छौ नमस्कार